पावल एक प्रेरित मानिसबाट वा मानिसद्वारा प्रेरित भएको होइन, तर यीशुख्रिस्ट र परमेश्वर पिताद्वारा भएको हुँ। परमेश्वर पिता जसले यीशुख्रिस्टलाई मृतकहरूबाट जीवित पार्नुभयो, मसँग भएका सबै भाइहरूका साथ गलातियाका मण्डलीहरूलाई, परमेश्वर हाम्रा पिता र प्रभु यीशुख्रिस्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्। यीशुले हाम्रा परमेश्वर र पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट युगबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैलाई अर्पण गर्नुभयो। उहाँलाई नै सदा सर्वदा महिमा होस्। आमेन। तिमीहरू ख्रिस्टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनु हुनेबाट टाढिएर यति छिटै फरक सुसमाचारतिर लागेको देख्दा म चकित परेको छु। अर्को कुनै सुसमाचार छैन, तर पनि केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्न र ख्रिस्ट येशूको सुसमाचारलाई विकृत गर्न चाहन्छन्। तर हामीले तिमीहरूका माझमा प्रचार गरेको भन्दा फरक सुसमाचार हामीले वा स्वर्गबाट आएका स्वर्गदूतले प्रचार गरे भने पनि त्यो श्रापित होस्। हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्दछु, कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सुसमाचार प्रचार गर्दछ भने त्यो श्रापित होस्। के मैले अहिले मानिसहरू वा परमेश्वरको समर्थन खोजिरहेको छु र के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने म ख्रिस्टको दास होइन। भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्ने म चाहन्छु कि मैले प्रचार गरेको सुसमाचार मानिसबाट आएको होइन, मैले यो कुनै मानिसबाट प्राप्त गरेको होइन, न त मलाई यो सिकाइएको थियो, तर यो यीशुख्रिस्टको प्रकाशद्वारा मैले प्राप्त गरेको हुँ। म यहुदी हुँदा मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ कि कसरी मैले परमेश्वरको मण्डलीलाई हिंसात्मक रूपले अत्याधिक सताइरहेको थिएँ र त्यसलाई नष्ट गरिरहेको थिएँ। म यहुदी धर्ममा मेरा आफ्नै कैयौँ सङ्घीय यहुदीहरूभन्दा धेरै अघि बढिरहेको थिएँ। मेरा पुर्खाहरूका परम्पराहरूका निम्ति म अत्यन्तै जोसिलो थिएँ। तर मेरी आमाको गर्भदेखि नै मलाई उहाँको अनुग्रहद्वारा चुन्नको निम्ति परमेश्वर खुसी हुनुभयो। मैले अन्य जातिहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो। मैले तुरुन्तै कुनै मानिसको सल्लाह लिइनँ र मभन्दा अघि प्रेरित भएकाहरूका म यरुसलेममा गइनँ, बरु म अरब देशतिर गएँ र त्यसपछि दमस्कसमा फर्केँ। अनि 3 वर्षपछि केफासलाई भेट्न म यरुसलेम गएँ र त्यहाँ उनीसँग 15 दिनसम्म बसेँ। तर मैले प्रभुका भाइ याकुबलाई बाहेक अरू कुनै प्रेरितलाई भेटिनँ। हेर, मैले जे लेखेको छु परमेश्वरको अघि मैले तिमीहरूलाई ढाँटेको छैन। त्यसपछि म सिरिया तथा सिलिसियाका क्षेत्रहरूतिर गएँ। ख्रिस्टमा भएका युदीहरूका मण्डलीहरूमा म अझैसम्म चिनिएको थिइनँ, तर उनीहरूले यति मात्र सुनेका थिए, एकपटक हामीलाई सताउने व्यक्तिले अहिले त्यही विश्वासको प्रचार गरिरहेका छन् जुन विश्वासलाई कुनै समय उनले नष्ट गर्न खोजेका थिए। मेरो कारण तिनीहरूले परमेश्वरको महिमा गरिरहेका थिए। 14 वर्षपछि म बार्नबाससँग तितसलाई साथमा लिएर फेरि यरुसलेम गएँ। म जानुपर्छ भनी परमेश्वरको आज्ञा प्रकाश पाए अनुसार म त्यहाँ गएँ। त्यहाँ मण्डलीका अगुवा मानिएकाहरूसँग सुटुक्क भेटी मैले अन्य जातिहरूका माझमा घोषणा गरेको सुसमाचार ती अगुवाहरूको समक्ष प्रस्तुत गरेँ। यस हेतुले कि मैले अहिले दौडिराखेको दौड वा बितेको समयमा दौडिसकेको दौड व्यर्थको त हुँदैन भनेर सुनिश्चित गर्न चाहन्थेँ। तर मसँग भएका तितस एक ग्रिक भए तापनि तिनलाई खतना गर्न कर लगाइएन। ख्रिस्ट येशूमा हामीसँग भएको स्वतन्त्रताको जासुसी गर्न गुप्त रूपमा आएका झुटा दाजुभाइहरूका कारण खतनाको यो विषय उठ्यो अनि तिनीहरूले हामीलाई व्यवस्थाका दासहरू बनाउन चाहेका थिए। तिमीहरूका निम्ति सुसमाचारको सत्यता अपरिवर्तित रहोस् भनेर हामी तिनीहरूका कुरामा एकपल पनि झुकेनौँ। तर महत्त्वपूर्ण देखेकाहरूले मलाई केही पनि सहयोग गरेनन्। तिनीहरू जो भए तापनि मलाई केही फरक पर्दैन, परमेश्वरले मानिसको पनपक्ष गर्नुहुन्न। त्यसको सट्टामा तिनीहरूले यो देखे कि खतना नभएकाहरूलाई सुसमाचार घोषणा गर्नको निम्ति मलाई जिम्मेवारी सुम्पिएको थियो, जसरी खतना भएकाहरूलाई सुसमाचार घोषणा गर्न पत्रुसलाई जिम्मेवारी सुम्पिएको थियो। किनकि खतना भएकाहरूका निम्ति प्रेरितको कामको लागि पत्रुसमा काम गर्नुभएका परमेश्वरले नै अन्य जातिहरूका निम्ति ममा पनि काम गर्नुभयो। जब मण्डलीका खाबाहरू भनेर चिनिएका याकुब, केफास र यहोन्नाले मलाई दिइएको अनुग्रहबारे महसुस गरे, तिनीहरूले बर्नबास र मलाई सङ्गतिको अधिकार दिए। हामी अन्य जातिहरूका माझमा जाने र उनीहरू आफै चाहिँ खतना भएकाहरूका माझमा जाने भनेर उत्साह दिए। हामीले गरिबहरूको सम्झना गरेको पनि उनीहरू चाहन्थे र म पनि त्यही गर्न इच्छुक थिएँ। जब पत्रुस एन्टियोकमा आए, मैले उनलाई आम्ने सामने विरोध गरेँ किनकि उनी गलत थिए। याकुबबाट केही मानिसहरू आउनु अघि पत्रुस अन्य जातिहरूसँग बसेर खाँदै थिए, तर जब यी मानिसहरू आए उनी पछि हटे र अन्य जातिहरूबाट टाढिए किनकि उनी यी खतना भएका मानिसहरूसँग डराए। बाँकी यहुदीहरूले पनि पत्रुसको यस कपटपूर्ण काममा साथ दिए। यसको परिणामस्वरूप बार्नबास पनि उनीहरूको कपटपूर्ण कामको कारण भड्किए। जब मैले तिनीहरूलाई सुसमाचारको सत्यता अनुसार नचलेको देखेँ, मैले तिनीहरू सबैका सामुन्ने पत्रुसलाई भने, तपाईँ यहुदी भएर पनि यहुदी स्वभावको सट्टा अन्य जाति स्वभावमा जिइरहेका हुनुहुन्छ भने तपाईँले कसरी अन्य जातिहरूलाई यहुदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्नुहुन्छ? हामी जन्मसिद्ध यहुदीहरू हौँ र अन्य जाति पापीहरू होइनौँ र पनि व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्ने कुरा हामी जान्दछौँ। त्यसको सट्टा तिनीहरू येशु ख्रिस्टमा विश्वासद्वारा धर्मी ठहरिन्छन्। हामीले पनि ख्रिस्ट येशुमाथि विश्वास राख्यौँ ताकि हामी व्यवस्थाका कामहरूद्वारा होइन तर ख्रिस्टमा राखिएको विश्वासद्वारा धर्मी ठहरिन सकौँ, किनकि व्यवस्थाका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन। तर यदि हामी ख्रिस्टमा परमेश्वरमा धर्मी हुन खोज्दा हामीले आफैलाई पापी भएका पाउँछौँ भने के ख्रिस्ट पापको दास भन्नुहुन्छ त? त्यस्तो होइन, किनकि आफैले भत्काएका कुरा मैले फेरि बनाएँ भने म साँच्चै अपराधी साबित हुन्छु। व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ ताकि म परमेश्वरको निम्ति जिउन सकौँ। म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब उसो जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। अब जुन जीवन म शरीरमा जिउँछु म परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरो निम्ति दिनुभयो। म परमेश्वरको अनुग्रहलाई इन्कार गर्दिनँ किनकि यदि व्यवस्थाद्वारा मानिस धर्मी ठहरिने भए ख्रिस्ट व्यर्थैमा मर्नुभयो। हे मूर्ख गलातीहरू, कसले तिमीहरूलाई मोहनी लगायो? के तिमीहरूका आँखाको अगाडि येशु ख्रिस्ट क्रुसमा टाँगिनु भएको कुरा दर्शाइएको थिएन र? म तिमीहरूबाट यति मात्र बुझ्न चाहन्छु, के तिमीहरूले पवित्र आत्मालाई व्यवस्थाका कामहरू अनुसार पाएका हो कि तिमीहरूले सुनेका कुरामा विश्वास गरेर पाएका हो? के तिमीहरू यति धेरै मूर्ख भएका छौ? तिमीहरूले आत्मामा सुरु गर्यौ तर अब के शरीरमा अन्त गर्दैछौ? यदि त्यो साँच्चै व्यर्थको थियो भने के तिमीहरूले व्यर्थमै यति धेरै दुःख भोग्यौ त? त्यसो भए जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका बीचमा आश्चर्य कर्महरू गर्नुहुन्छ, के उहाँले यो व्यवस्थाका कामहरूका कारण गर्नुभएको हो कि तिमीहरूले सुनेका विश्वासको कारणले? अब्राहमले परमेश्वरमा विश्वास गरे र यो उनको निम्ति धार्मिकता गनियो। त्यसो भए यसै गरी यो बुझ कि विश्वास गर्नेहरू नै अब्राहमका सन्तान हुन्। धर्मशास्त्रले पहिले नै यो देखेको थियो कि परमेश्वरले अन्य जातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ। अब्राहमलाई अगाडि नै सुसमाचार दिइएको थियो, तमा नै पृथ्वीमा हुने सबै जातिहरूले आशिष पाउनेछन्। त्यसै कारण विश्वास गर्नेहरूले विश्वासी अब्राहमसँगै आशिष पाएका छन्। व्यवस्थाका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् किनकि यसरी लेखिएको छ, व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरू पालन नगर्ने प्रत्येक मानिस श्रापित हुन्छ। अब यो स्पष्ट छ कि परमेश्वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्न किनकि धर्मी मानिस विश्वासद्वारा नै जिउनेछ। व्यवस्था विश्वासबाट आएको होइन तर त्यसको सट्टामा जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्यो व्यवस्थाद्वारा नै जिउनेछ। हाम्रो निम्ति श्रापित हुनुभएर ख्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर मुक्त गराउनुभयो किनकि यसरी लेखिएको छ, काठमा झुन्डिने हरेक श्रापित हुन्छ। यसको उद्देश्य यही थियो कि अब्राहममा भएको आशिष ख्रिस्ट येशुद्वारा अन्य जातिहरू कहाँ आओस् र हामीले विश्वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्त गर्न सकौँ। भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु। एकपटक पक्का भइसकेको मानिसले बनाएको इच्छा पत्र त न कसैले रद्द गर्न सक्छ न त त्यसमा केही थप्न सकिन्छ। अब यी प्रतिज्ञाहरू अब्राहम र उनको सन्तानलाई दिइएको थियो। यसले धेरै मानिसहरूलाई जनाउने गरी सन्तानहरूलाई भन्दैन तर यसको सट्टामा तिम्रो सन्तानलाई भनेर यसले एकजनालाई मात्र जनाउँछ जो ख्रिस्ट हुनुहुन्छ। अब म यो भन्दछु, परमेश्वरले पहिले नै स्थापना गर्नुभएको करारलाई 430 वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन, नत्र भने प्रतिज्ञा नै रद्द हुने थियो किनकि उत्तराधिकार व्यवस्थाद्वारा आएको हो भने यो कहिल्यै प्रतिज्ञाद्वारा आउने थिएन। तर परमेश्वरले प्रतिज्ञाद्वारा अब्राहमलाई उत्तराधिकार सित्तैमा दिनुभयो। त्यसो भए व्यवस्था किन दिइयो त? ती प्रतिज्ञा गरिएकाहरू कहाँ अब्राहमका सन्तान नआउन्जेलसम्म अपराधको कारणले व्यवस्था थपियो? यो व्यवस्था एउटा मध्यस्थकर्ताको हातद्वारा स्वर्गदूतहरू मार्फत लागू गरिएको थियो। अब मध्यस्थकर्ता भन्नाले एकभन्दा बढी पक्षलाई बुझाउँछ तर परमेश्वर एउटै हुनुहुन्छ। त्यसो भए के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त? कदापि छैन, किनकि यदि जीवन दिन सक्ने व्यवस्था दिइएको भए निश्चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो। तर त्यसको सट्टामा पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्त्रले कैदमा राख्यो ताकि येशु ख्रिस्टमा विश्वासद्वारा हामीलाई बचाउने परमेश्वरको प्रतिज्ञा विश्वास गर्नेहरूलाई दिन सकियोस्। तर विश्वास आउनुभन्दा अगाडि विश्वास प्रकट नभएसम्म हामी व्यवस्थाद्वारा कैद गरिएका थियौँ। त्यसकारण हामी विश्वासद्वारा धर्मी ठहरिनको निम्ति ख्रिस्ट नआउन्जेलसम्मको लागि व्यवस्था हाम्रो संरक्षक बन्यो। अब विश्वास आइसकेकोले हामी कुनै संरक्षकको अधीनमा छैनौ, किनकि ख्रिस्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका छोराछोरी हौ। तिमीहरूमध्ये ख्रिस्टमा बप्तिस्मा भएका जतिले ख्रिस्टलाई वस्त्र झैँ पहिरिएका छौ। अब न त यहुदी छ, न त ग्रिक, न कमारा छ, न फुक्का, न पुरुष छ, न स्त्री, किनभने ख्रिस्ट येशूमा तिमीहरू सबै एउटै हौ। यदि तिमीहरू ख्रिस्टका हौ भने त तिमीहरू अब्राहमका सन्तानहरू हौ र प्रतिज्ञा बमोजिम उत्तराधिकारीहरू हौ। मैले यो भनिरहेको छु कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि कमारोभन्दा फरक हुँदैन। बरु उसको बुवाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्छ। यसरी नै हामीहरू पनि जब बालक थियौँ यस जगतका आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ, तर समय पुर्याउन साथ परमेश्वरले व्यवस्थाको अधीनमा स्त्रीबाट जन्मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो। हामी धर्मपुत्रको रूपमा स्वीकारौँ भनेर उहाँले व्यवस्था मुनि भएकाहरूलाई मोल तिरेर छुटकारा दिनको निम्ति आफ्नो पुत्रलाई पठाउनुभयो। तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो। त्यही आत्माले अब्बा पिता भनेर पुकार्नुहुन्छ। यसै कारणले गर्दा अब तिमी दास होइनौ तर पुत्र हौ। यदि पुत्र हौ भने परमेश्वरको एक उत्तराधिकारी पनि हौ। पहिला जब तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ तिमीहरू तिनीहरूका दास थियौ जो स्वभावैले ईश्वरहरू होइनन्, तर अहिले तिमीहरूले परमेश्वरलाई चिन्दछौ। वा बरु तिमीहरू परमेश्वरद्वारा चिनिएका छौ भने किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ? तिमीहरूले विशेष दिनहरू, औँसीहरू, ऋतुहरू र वर्षहरूलाई मान्दछौ। मलाई डर लागेको छ कि सायद तिमीहरूको लागि मैले गरेको मेहनत व्यर्थ हुने भयो। भाइहरू हो, म यो विन्ती गर्दछु कि म जस्तो छु तिमीहरू पनि त्यस्तै हो, किनकि म पनि तिमीहरू जस्तै भएको छु। तिमीहरूले म प्रति कुनै खराबी गरेका छैनौ, तर तिमीहरू यो जान्दछौ कि मेरो शारीरिक बिरामीको कारण मैले तिमीहरूलाई पहिलोपटक सुसमाचार घोषणा गरेँ। मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मलाई घृणा गरेनौ वा इन्कार गरेनौ। त्यसको सट्टामा तिमीहरूले म नै ख्रिस्ट येशु भएझैँ गरी मलाई परमेश्वरका स्वर्गदूतको रूपमा ग्रहण गर्यौ। त्यसकारण अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु कि सम्भव भए त तिमीहरूले आफ्नो आँखा निकालेर मलाई दिने थियौ। मैले तिमीहरूलाई सत्यता बताएको कारण के म अब तिमीहरूको शत्रु भएँ त? ती मानिसहरूले जोसिला भएर तिमीहरूको खोजी गर्छन् तर भलाइको लागि होइन। तिनीहरूले तिमीहरूलाई मबाट अलग गरेर तिनीहरूको पछि हिँडेका चाहन्छन्। सधैँ असल अभिप्रायले जोसिलो हुनु राम्रो हुन्छ, तर म तिमीहरूको उपस्थितिमा रहँदा मात्र होइन, मेरा साना बालकहरू हो, तिमीहरूभित्र ख्रिस्ट नबनिनु भएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु। म अहिले तिमीहरू कहाँ उपस्थित हुन पाएँ र मेरो बोलीको शैली परिवर्तन गर्न पाएँ हुन्थ्यो भन्ने इच्छा छ, किनकि म तिमीहरूको विषयमा अन्यलमा परेको छु। तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ मलाई यो बताओ कि व्यवस्थाले के भन्दछ भन्ने कुरा के तिमीहरूले सुन्दैनौ? किनकि यस्तो लेखिएको छ कि अब्राहमका दुईजना छोराहरू थिए, एकजना दासी स्त्रीबाट र अर्को चाहिँ स्वतन्त्र स्त्रीबाट। तथापि दासीबाटको छोरा चाहिँ शरीर अनुसार जन्मिएको थियो, तर स्वतन्त्र स्त्रीबाटको छोरो चाहिँ प्रतिज्ञा अनुसार जन्मिएको थियो। यस कुरालाई एउटा रूपक दृष्टान्तको रूपमा वर्णन गर्न सकिन्छ। यी दुई स्त्रीहरू दुईवटा करारहरू जस्तै हुन्। एकजना चाहिँ दासत्वको निम्ति छोराछोरीहरू जन्माउने सिनै पर्वतबाट हो, तिनी हागार हुन्। अहिले हागार चाहिँ अरब देशको सिनै पर्वत हो र तिनले वर्तमान एरुसलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन्। तर माथि रहेको एरुसलेम स्वतन्त्र छ, जो चाहिँ हाम्री आमा हुन्। किनकि यस्तो लेखिएको छ, ए बाँझे स्त्री जसले जन्म दिन सक्दिनन् आनन्द मनाऊ, तिमी जसले प्रसव पीडाको अनुभव पाएकी छैनौ मन खोल र आनन्दले कराऊ, किनकि त्यस बाँझे स्त्रीका छोराछोरीहरू पति भएकी स्त्रीका भन्दा धेरै छन्। सन्तानहरू हो, अब तिमीहरू पनि इसाहक जस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ। तर त्यस समयमा शरीर अनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो, र अहिले पनि यस्तै नै छ। धर्मशास्त्रले के भन्दछ? दासी स्त्री र तिनको छोरालाई निकालिदेऊ, किनकि दासी स्त्रीको छोराले स्वतन्त्र स्त्रीको छोरासँगै समान उत्तराधिकार प्राप्त गर्ने छैन। त्यसकारण भाइहरू हो, हामी दासी स्त्रीका सन्तानहरू होइनौँ तर स्वतन्त्र स्त्रीका सन्तानहरू हौ। स्वतन्त्रताको निम्ति ख्रिस्टले हामीलाई स्वतन्त्र गराउनु भएको हो। यसै कारण स्थिर रहौ र फेरि दासत्वको जुवामणि नपर। हेर, म पावल तिमीहरूलाई भन्दछु कि तिमीहरूको खतना भए तापनि ख्रिस्टमा तिमीहरूलाई केही फाइदा हुने छैन। फेरि खतना भएको प्रत्येक मानिसलाई म यो गवाही दिन्छु कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ। जो व्यवस्थाबाट धर्मी ठहरिन चाहन्छौ तिमीहरू ख्रिस्टबाट अलग गरिएका छौ, तिमीहरू अनुग्रहबाट टाढा गएका छौ, किनकि आत्माद्वारा विश्वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ। ख्रिस्ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ, केवल प्रेमद्वारा काम गर्ने विश्वासको मात्र मूल्य हुन्छ। तिमीहरू असल रूपमा दौडिरहेका थियौ, सत्यताको पालन गर्न तिमीहरूलाई कसले रोक्यो? यो रोक्ने काम त तिमीहरूलाई बोलाउनु हुने बाटोको होइन, थोरै खमिरले पुरै पिठोको डल्लोलाई फुलाउँछ। प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु कि तिमीहरूले अर्कै विचारधारा अपनाउँदैनौ, तिमीहरूलाई अलमलमा पार्ने जोसुकी भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ। भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने अझै पनि म किन सताइएको छु? त्यसो हो भने त क्रुसको बाधा रद्द हुने थियो। तिमीहरूलाई बहकाउनेहरूले त आफैलाई नपुसक तुल्याउन्, किनकि मेरा भाइहरू हो, परमेश्वरले तिमीहरूलाई स्वतन्त्रताको निम्ति बोलाउनु भएको छ। आफ्नो स्वतन्त्रतालाई शरीरको निम्ति अवसरको रूपमा मात्र प्रयोग नगर, बरु प्रेमद्वारा एकअर्कालाई सेवा पुर्याओ, किनकि सारा व्यवस्था एउटै आज्ञामा पुरा हुन्छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ। तर यदि तिमीहरूले एकअर्कालाई टोक्ने र निल्ने गर्छौ भने ध्यान देऊ, तिमीहरू आफै एकअर्काबाट नष्ट हुन नपरोस्। म भन्दछु पवित्र आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्ने छैनौ, किनकि शरीरका अभिलाषाहरू पवित्र आत्माको विरुद्धमा हुन्छन् र पवित्र आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ, किनकि यी एकअर्काका विपरीत हुन्छन्। यसको परिणाम चाहिँ यही हो कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरू गर्दैनौ। तर यदि पवित्र आत्माले तिमीहरूलाई अगुवाई गर्नुहुन्छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ, शरीरका कामहरू प्रत्यक्ष देख्न सकिने हुन्छन्। यौन अनैतिकता, अशुद्धता, काम वासना, मूर्तिपूजा, तन्त्रमन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी, डाहा, पेय कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिए चाहिँ फेरि चेतावनी दिन्छु कि जसले यी कुराहरू गर्छन् तिनीहरू परमेश्वरको राज्यका हकदार हुने छैनन्। तर पवित्र आत्माका फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास, नम्रता र संयम हुन्। यी कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन। तिनीहरू जो ख्रिस्ट येशूका हुन् तिनीहरूले आफ्ना पापमय स्वभावलाई त्यसका लालसा र दुष्ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्छन्। यदि हामी पवित्र आत्माद्वारा जिउँछौँ भने हामी पवित्र आत्माद्वारा नै हिँडौँ। हामी अहङ्कारी नबनौँ, एकअर्कालाई रिस नउठाउँ वा एकअर्काको ईर्ष्या नगरौँ। भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा तिमीहरूमध्येका आत्मिक व्यक्तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्तिलाई पुनस्थापित गर्नुपर्छ। तिमीहरू आफै परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर, एकअर्काको भार उठाओ र यसरी तिमीहरूले ख्रिस्टको व्यवस्थालाई पुरा गर्नेछौ। किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने त्यसले आफैलाई धोका दिन्छ। हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ, अनि मात्र अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैसँग गर्व गर्ने केही कारण हुन्छ, किनकि हरेकले आफ्नो भार आफै उठाउनुपर्छ। जसलाई वचन सिकाइएको छ उसले शिक्षकसँग आफै असल कुराहरू बाँड्नुपर्छ। धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन। मानिसले जे रोप्दछ त्यसले त्यही नै कठिनी गर्नेछ, किनकि जसले आफ्नै पापमय स्वभावमा बिउ छर्दछ त्यसले आफ्नो पापमय स्वभावबाट नै विनाशको कठिनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ त्यसले आत्माबाट नै अनन्त जीवनको कठिनी गर्नेछ। हामी असल काम गर्न थकित नहौँ, किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कठिनी गर्नेछौँ। त्यसकारण हामीले मौका पाउन साथ सबैको भलाइ गरौँ, विशेष गरी विश्वासको गणनाको निम्ति। हेर, मैले आफ्नै हातले कति ठुला ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु। शारीरिक रूपमा आफैलाई प्रभावकारी देखाउन चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। ख्रिस्टको क्रुसको कारण सतावट भोग्नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन्, किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन्। तर तिमीहरूका शरीरका विषयमा घमण्ड गर्नको लागि तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्। हाम्रा प्रभु यीशु ख्रिस्टको क्रुस बाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस्। उहाँद्वारा नै म संसारको लागि क्रुसमा टाँगिएको छु र संसार मेरो लागि क्रुसमा टाँगिएको छ, किनकि न त खतना न बेखतना कुनै मूल्यको छ, तर नयाँ सृष्टि नै महत्त्वपूर्ण छ। यही नियमअनुसार जिउने सबैमा अनि परमेश्वरको इस्रायलमा शान्ति र कृपा रहोस्। अब उपरान्त मलाई कसैले दुःख नदियोस्, किनकि म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु। भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु यीशु ख्रीष्टको अनुग्रह रहोस्। आमेन।